اس کے لیے دلیل کی حاجت کیا؟ پھولوں کا ذکر ہو رہا ہو تو کیا بلبل یہ پوچھے کہ اس پر اس کی دلیل کیا ہے؟ شمع کا ذکر ہو رہا ہو تو کیا پروانے پوچھیں کہ دلیل کیا ہے؟ تو محبوب کا ذکر ہو اور عاشق حبیب یہ کہیں کہ اس کی دلیل کیا ہے تو ایسا عاشق عاشق نہیں ہے۔ الحمدللہ اللہ رب العزت نے فرمایا ورفعنا لك ذکر، اے محبوب ہم نے آپ کے لیے آپ کا ذکر بلند کر دیا ہے۔ تو اللہ رب العزت نے اپنے محبوب کا ذکر بلند کرنے کے لیے ہم سنیوں کا انتخاب فرما لیا ہے۔ یہ ہم پر اللہ رب العزت کا بے پناہ فضل و کرم ہے کہ ہمیں اس نے چن لیا اپنے محبوب کا ذکر کرنے کے لیے، اپنے محبوب کا ذکر بلند کرنے کے لیے۔ آغاز گفتگو سے پہلے میں مناسب سمجھتا ہوں ذکر ولادت کے تعلق سے کچھ اشعار پیش کر دیے جائیں، اس کے بعد گفتگو آگے بڑھے۔ بن کے جانے چمن آپ کیا آ گئے، پھول کلیوں میں ہی تازگی آ گئی۔ بن کے جانے چمن آپ کیا آ گئے، پھول کلیوں کو بھی تازگی مل گئی، بے سہاروں کو بھی مل گیا آسرا، غم کے ماروں کو بھی زندگی مل گئی۔ بے سہاروں کو بھی مل گیا آسرا، غم کے ماروں کو بھی زندگی مل گئی۔ اہل ارض و سما آج مسرور ہیں، دونوں عالم ہی نور اعلیٰ نور ہیں۔ اہل ارض و سما آج مسرور ہیں، دونوں عالم ہی نور اعلیٰ نور ہیں۔ آمنا بی کا جب چاند روشن ہوا، چاند تاروں کو بھی روشنی مل گئی۔ آمنا بی کا جب چاند روشن ہوا، چاند تاروں کو بھی روشنی مل گئی۔ اور شاعر کہتے ہیں جن کا کوئی نہ تھا ان کو آقا ملا، سارے شاہوں فقیروں کو داتا ملا۔ جن کا کوئی نہ تھا ان کو آقا ملا، سارے شاہوں فقیروں کو داتا ملا۔ میرے آقا کے صدقے خدا کی قسم ہم فقیروں کو بھی سروری مل گئی۔ میرے آقا کے صدقے خدا کی قسم ہم فقیروں کو بھی سروری مل گئی۔ یا رسول اللہ تیرے در کے غلاموں کی کیا بات ہے، ان کے آگے شہنشاہی بھی مات ہے۔ تیرے در کے غلاموں کی کیا بات ہے، ان کے آگے شہنشاہی بھی مات ہے۔ ان کے قدموں کے آگے جھکے بادشاہ، جن کو ترقی تیرے چاکری مل گئی۔ ان کے قدموں کے آگے جھکے بادشاہ، جن کو ترقی تیرے چاکری مل گئی۔ میں نیازی ثنا خواہ ہوں اس شاہ کا، خود خدا ہی پہ پڑھتا ہے سن اعلیٰ۔ میں نیازی ثنا خواہ اس شاہ کا، خود خدا ہی پہ پڑھتا ہے سن اعلیٰ۔ اس کی بندہ نوازی تو دیکھو ذرا، مجھ کو بھی عظمت بندگی مل گئی۔ بن کے جانے چمن آپ کیا گئے، پھول گلیوں کو بھی تازگی مل گئی، بے سہاروں کو بھی آسرا مل گیا، غم کے ماروں کو بھی زندگی مل گئی۔ ایک مرتبہ اللہ صلی اللہ علیہ وسلم مولانا محمد وسلم کا ذکر جمیل مومنوں کی آنکھوں کی ٹھنڈک ہے، دل کا قرار ہے اور کلیجے کو ٹھنڈک پہنچتی ہے۔ ایک بہت بڑے محدث گزرے ہیں علامہ الہادی الفاسی رحمۃ اللہ تعالیٰ علیہ، مطالع المسرات شرح دلائل الخیرات میں فرماتے ہیں کہ حضور کا ذکر جمیل سننے کے بعد جس شخص کے کلیجے میں ٹھنڈک نہ پہنچے تو ایسے شخص کے اندر دھڑکنے والا دل وہ کسی مومن کا دل ہی نہیں ہے۔ بہت پیاری بات کہی ہے، اور بلا شبہ یہ ایک حقیقت ہے کہ جس طرح مچھلیاں پانی کے بغیر زندہ نہیں رہ سکتی اور جاندار آکسیجن کے بغیر زندہ نہیں رہ سکتے، اسی طرح مومن ذکر مصطفیٰ کے بغیر زندہ نہیں رہ سکتا۔ جس مومن کو ذکر مصطفیٰ سے قرار نہ آ جائے اور جس مومن کی آنکھوں پر ٹھنڈک نہ پہنچ جائے، دل کو قرار نہ آ جائے، تو پھر اسے اپنے گریبان میں جھانک دیکھنا چاہیے کہ اس کے دل میں इसके मुस्तफा का चराग रोशन है भी कि नहीं। इसलिए मोमिनों का तो रय इम्तियाज है कि अपने महबूब का यानी हुजूर सरवरे कायनात का खूब जिक्र करते हैं। बातें बार बार वही आती हैं लेकिन हर बार नई फरहत नई लज्जत महसूस होती हुई नज़र आती है। तो आज भी मैं चंद बातें पेश करने के लिए आपके बारगाह में हाजिर हो गया हूँ। एक सवाल ये किया जाता है कि आप लोग झंडियाँ लगाते हैं, जुलूस की शक्ल में जश्न मनाते हैं, नाते पढ़ते हैं, तो इस हयात कज़ाइया के साथ इस तरह के साथ जश्न मनाना कहाँ से साबित है? देखिए, पहली बात तो ये है, मैं मालूम करता हूँ कि उन लोगों से बात ही मत करें इस तरह की जो बातें करें। अगर आपको बात ही करना है तो चंद बातें मैं आपके बारगाह में पेश कर देता हूँ, उनको जहन नशी कर लें, इंशाल्लाह मुखालिफ़ खुद बखुद खामोश हो जाएंगे। पहली बात तो ये कि आप उनसे ये कहें कि अगर आप इसका सबूत कुरान और हदीस से नहीं मानते हैं तो आप मेरी बात जहन नशी कर लें कि ये सारी चीज़ें कुमकुमे लगाना, झंडियाँ लगाना, जुलूस की शक्ल में जश्न मनाना और खुशी का इजहार करना, ये सब जिक्र मुस्तफ़ा के फ़रोग के लिए है, हुजूर के जिक्र को बुलंद करने के लिए है, दीन इस्लाम का परचम बुलंद करने के लिए है, दीन की शान, दीन का दबदबा और दीन की शौकत के इजहार के लिए है। और जिक्र मुस्तफ़ा या कुरान और हदीस से साबित है, जिक्र मुस्तफ़ा का इनकार कोई मोमिन कर ही नहीं सकता। अगर इस पर भी कोई शख्स इनकार करता है तो आप उसे ये कहें कि आप मस्जिदों में माइक से अजानें क्यों देते हैं, मस्जिदों में कालीने क्यों बिछाते हैं, मस्जिदों में टाइल्स वगैरह क्यों लगाते हैं, गुंबद वगैरह क्यों बनाते हैं, मेहराब क्यों बनाते हैं, अच्छे अच्छे मुसल्ले क्यों इस्तेमाल करते हैं, क्या ये हुजूर के ज़माने में या सहाबाए किराम के ज़माने में ये तरीका राज था? क्या उस ज़माने में मीनार या गुंबद या माइक वगैरह का इस्तेमाल होता था? ये सब चीज़ें तो बाद की पैदावार हैं। तो यकीनन वो यही कहेंगे ये चीज़ें उस ज़माने में मौजूद तो नहीं थी, बाद की ईजाद हैं, लेकिन ये दीन की इशाअत का ज़रिया है, जिक्र खुदा के फ़रोग का वास्ता है। जब जिक्र खुदा के फ़रोग का वास्ता है तो ये चीज़ें जायज़ हैं, इन चीज़ों पर अमल किया जाएगा। तो आप उनको जवाब दें, जब वो जिक्र खुदा के फ़रोग का वास्ता और ज़रिया है और वो चीज़ें जायज़ हैं, उनको तुम हराम व नाजायज़ नहीं कहते, उनको बिदअत तस्लीम नहीं करते, तो फिर ये चीज़ें कि जिक्र मुस्तफ़ा के लिए हम कूचे सजाते हैं, गलियाँ सजाते हैं, झंडियाँ लगाते हैं, खुशियाँ मनाते हैं, जुलूस निकालते हैं, ये सारी चीज़ें भी जिक्र मुस्तफ़ा के फ़रोग का ज़रिया है। जब उनको तुम नाजायज़ नहीं कहते तो तुम किस मुंह से इनको नाजायज़ हराम नहीं कहता हो सकते हो? इस तरह का जवाब देंगे तो इंशाअल्लाह खामोश हो जाएंगे। देखिए, किसी चीज़ कोई चीज़ जायज़ या मुस्तहब या फ़र्ज़ वाजिब हो, उसकी शरी जो भी हैसियत हो, उसके फ़रोग का जो वास्ता होगा, जो ज़रिया सबब होगा, उसकी भी वही शरीयत शरी हैसियत होगी। मसलन कुरान और हदीस का इल्म हासिल करना जो वाजिब ज़रूरी है, बक़दर हाजत इल्म हासिल करना ज़रूरी है, और इल्म सर्फ इल्म नह या उलूम बलागत के बग़ैर कोई इनको हासिल नहीं कर सकता, जो आज मदारिस इस्लामिया में पढ़ाए जाते हैं। तो इसलिए उलमा फरमाते हैं, इनकी भी शरीयत हैसियत रही है कि इल्म सर्फ पढ़ना, इल्म नह पढ़ना, उलूम बलागत पढ़ना, कि जिनके ज़रिए से कुरान और हदीस को समझने में मदद मिलती है, कुरान और हदीस को समझा जाता है, इनको भी सीखना वाजिब ज़रूरी है। ये बिदात तो है लेकिन बिदात वाजिबा इनको कहा जाता है, इसलिए कि कुरान और हदीस का इल्म हासिल करना ज़रूरी है, और इनके बगैर ये सीढ़ियाँ हैं, इनके बगैर वो इल्म हासिल नहीं हो सकता, इसलिए इनको भी सीखना ज़रूरी है। तो इसलिए जब कोई चीज़ जायज़ या वाजिब या फ़र्ज हो तो उसका जो वास्ता होता है उसकी वही शरीयत होती है। अब जिक्र मुस्तफ़ा करना ये कुरान का तकाजा है, हदीसों का तकाजा है, सहाबा किराम की सीरत है। अब जिक्र मुस्तफ़ा के फ़रोग के लिए हुजूर की मोहब्बत में ये सारे मामूलात अंजाम दिए जाते हैं, तो ये क्यों जायज़ ना होंगे, ये क्यों मुस्तहब ना होंगे, आखिर ये क्यों नाजायज़ हराम हो जाएंगे? लिहाजा ऐसे लोगों से बात ही मत करें, बात करना हो तो ये उनको जवाब आते हैं। फिर भी मैं चंद हदीसें और चंद दलायल पेश कर देता हूँ जिनसे ये सारी चीज़ें वाज़े हो जाती हैं। पहला एतराज़ जुलूस पर करते हैं कि इस शान शौकत के साथ जो जुलूस निकाला जाता है कि हाथों में झंडियाँ होती हैं, परचम होता है और नाते नबी गुनगुनाते हैं, नारा लगाते हैं, नारे तकबीर, नारे रिसालत, इसका सबूत कहाँ से है? एक दलील तो मैंने पेश कर दी, दूसरी दलील ये है कि बहुत सी मुतअद्दिद मुस्तनद रवायतों में आया है कि हुज़ूर सरवरे कायनात सल्लल्लाहु तआला वसल्लम जब हिजरत के मौके पर मदीना मुनव्वरा तशरीफ ला रहे थे, इसको अल्लामा इब्ने जौज़ी ने शरफुल मुस्तफ़ा के अंदर रवायत किया है और इसका एक टुकड़ा मुस्लिम शरीफ के अंदर भी मौजूद है। तो जब हुज़ूर मदीना तशरीफ लाने वाले हुए, आप जानते हैं कि कुफार मक्का ने ऐलान कर दिया था कि जो मोहम्मद अरबी को गिरफ्तार करके लाएगा उसको इतनी रकम दी जाएगी, उसको ये इनाम दिया जाएगा, बहुत बड़ी रकम उन्होंने इनाम देकर ऐलान कर दिया था। हुज़ूर सरवरे कायनात जब मदीना पहुँचने वाले हुए तो एक सहाबी हैं, बाद में सहाबी बने थे, पहले वो जब काफिर थे, उन्होंने हुज़ूर को गिरफ्तार करने का इरादा किया। उनका नाम हज़रत बुरैदा है, ये बुरैदा अपने कबीले के 70 लोगों को लेते हैं, उनके हाथों में हथियार हैं, तलवार हैं, नेज़े हैं, भाले हैं, वो हथियारों से लैस होकर मुसल्ला होकर हुज़ूर की तलाश में निकलते हैं कि मदीना पहुँचने से पहले इनको गिरफ़्तार कर लिया जाए ताकि कुफ़ार मक्का ने जो ऐलान किया उस ऐलान के हकदार बन जाए। लेकिन हुआ ये कि वो हुज़ूर के बारगाह में आते हैं, हुज़ूर का जमाने जहाँ आरा देख कर मुसलमान हो जाते हैं, हुज़ूर के बारगाह में पहुँचते हैं और शरफुल मुस्तफ़ा की जो रिवायत है, जो उसके अल्फाज हैं, वो मैं पेश करता हूँ। फ़काल बुरैदा लिन्नबी सल्लल्लाहु अलैहि वसल्लम मन अंता, ये बुरैदा 70 सवारों के साथ है, हुज़ूर की बारगाह में आते हैं, पूछते हैं मन अंता आप कौन हैं? जब हुज़ूर का चेहरे जमाल देखा, खूबसूरत चेहरा देखा, पहचानते नहीं थे, कभी देखा नहीं था, पहली बार मुलाकात थी, सुन रखा था कि मक्के में मोहम्मद अरबी पैदा हुए जो अपने आप के नबी होने का दावा करते हैं, वो हिजरत करते मदीना आ रहे हैं, उन्हीं को गिरफ्तार करने के लिए आए हुए थे, मुलाकात हो जाती है, पूछते हैं मनंता आप कौन हैं? तो हुज़ूर ने फरमाया ना मोहम्मद बिन अब्दुल्लाह रसूलुल्लाह, मैं अल्लाह का रसूल मोहम्मद बिन अब्दुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। जब इतना सुना तो रवायत में आया है फ़काल, फौरन हुज़ूर का चेहरा देखा, फिर हुज़ूर की ज़बान से सुना कि यही मोहम्मद अरबी, यही अल्लाह के रसूल है। फ़काल अशहदु अन ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु, मैं गवाही देता हूँ कि आप वाकई में अल्लाह के रसूल हैं, अल्लाह एक है, वो तन तनहा महबूद है, और गवाही देता हूँ कि आप उसके बंदे और उसके रसूल हैं। उसके बाद अल्लाह इब्ने जौज़ी फरमाते हैं फ़ासलमा वासलमा मन कान माहू, ये बुरैदा खुद भी मुसलमान हो जाते हैं, उनके साथ जो 70 लोग थे ये सब कसम मुसलमान हो जाते हैं, हुज़ूर को गुलामी में दाखिल हो जाते हैं। अभी हुज़ूर मदीना नहीं पहुँचे हैं, रास्ते ही में हैं, अहले मदीना हुज़ूर का इंतज़ार करते हैं, रोज़ाना मदीने वाले अंसार और मुहाजरीन बच्चे, छोटी छोटी बच्चियाँ सब मदीने के बाहर घाटियों में आती हैं, पहाड़ियों में आती हैं और हुज़ूर का इंतज़ार करके चले जाते हैं। जब हुज़ूर नहीं आते हैं, इधर रास्ते में वाकया पेश आ जाता है, उसके बाद बुरैदा कहते हैं या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ला तदखुलिल मदीना इल्ला व मअक रिवा, हुज़ूर आप मदीने में दाखिल ना हो मगर एक परचम के साथ, हुज़ूर आप एक परचम के साथ मदीने में दाखिल हो। अब परचम का इंतज़ाम कहाँ से होता? तो अगर आप इतिहास पढ़े हैं, तारीख पढ़े हैं, तो आप जानते हैं कि अहले अरब ज़माने कुफ्र में भी वो इमामा बांधते थे, इमामा बांधने का रवाज था, हज़रत बुरैदा के सर पर एक इमामा बंधा हुआ था, वो इमामा खोलते हैं, इमामा खोलने के बाद फ़हल इमामत हो तो मशद था आला रुमिन, वो अपने सर पे इमामा खोलते हैं, इमामा खोलने के बाद एक नेज़ा लेते, उस नेज़े पर इमामा वो बांध देते हैं, सुम्मा मसा मशा बैन यदै रसूलिल्लाहि सल्लल्लाहु तआला वसल्लम, हदीस पाक के अल्फाज हैं, इमामा उतारते हैं, नेज़े में बांधते हैं, फिर वो हुज़ूर के आगे आगे चलने लगते हैं, हुज़ूर पीछे हैं, सहाबा किराम जो 70 के 70 मुसलमान हो गए थे वो सब पीछे हैं, ये पूरा काफिला मदीना की जानिब रवाना होता है। जब मदीना पहुँचते हैं तो अहले मदीना तो मुंतज़िर थे ही, जब मदीना पहुँचते हैं उन लोगों को मालूम होता है, हाहाकार मच जाते हैं, इंकलाब हो जाता है, मदीने वाले की खुशियाँ दीगनी होती हैं, वो नारे तकबीर बुलंद करते हैं, नारे रिसालत बुलंद करते हैं, और मुस्लिम शरीफ की हदीस में आया है फ़सअलुर रिजाल वन निसा फ़ौकल बुयूत व तफर्रक़ल ग़िलमान वल ख़दमों सित्रुक, कि मर्द और औरतें सब छतों पर चढ़ जाती हैं और छोटे छोटे बच्चे खुदाम और गुलाम لوگوں کا اجتہام بھی ہے, صحابہ اکرام نعرہ بھی لگا رہے ہیں, نعت بھی پڑھ رہے ہیں, اور ایک صحابی آگے کہتے ہیں وہ ابو حتیب بریدہ ہیں, وہ آگے بھی چل رہے ہیں, ان کے ہاتھوں میں پرچم بھی ہے, وہ پرچم لہرا بھی رہے ہیں, نعتیں بھی پڑھی جا رہی ہیں, خوشی کا اظہار بھی کیا جا رہا ہے, اور لوگوں کا اجتماع بھی وہاں ملتے ہیں. یہی تو جلوس میں کیا جاتا ہے کہ ہر سال عاشقان مصطفیٰ غلامان مصطفیٰ جب بھی میلاد مصطفیٰ کا موقع آتا ہے جلوس نکالتے ہیں, نعتیں پڑھی جاتی ہیں, جھنڈیاں لہرائے جاتے ہیں اور محفلیں منعقد کی جاتی ہیں. ان سب کے اصل حدیثوں میں موجود ہیں. اس طرح کا واقعہ دو مرتبہ ہوا. ایک مرتبہ تو ہجرت کے موقع پر یہ جلوس کی شکل میں حضور صبر کائنات صحابہ کے ساتھ مدینہ تشریف لائے, اور غزوہ تبوک سے واپسی کے موقع پر بھی یہی واقعہ پیش آیا کہ غزوہ تبوک سے جب حضور واپس تشریف لائے تو ایک صحابی آگے چل رہے تھے, ان کے ہاتھوں میں پرچم تھا, باقی پورا لشکر اسلام حضور کے ساتھ اس پرچم کے پیچھے پیچھے چل رہے تھے, سب نعرہ لگا رہے تھے اور سب حضور کے نعت گنگنا رہے تھے. تو یہ ساری روایتیں اور ساری حدیثیں کتابوں کے اندر موجود ہیں, انہیں سے اصل ملتی ہے اس جلوس محمدی صلی اللہ تعالیٰ علیہ وسلم. اب ایک اعتراض یہ کیا جاتا ہے اس حیات کے ساتھ آپ یہ جشن کیوں مناتے ہیں کہ محفل میلاد پاک کا انعقاد کرتے ہیں. اس پر ہمارے علماء نے ایک دو دلیلیں دی, سینکڑوں دلیلیں پیش کی ہیں جو کتابوں کے اندر بکھری ہوئی ہیں, اور ہمارے علماء بار بار آپ کو ساری چیزیں بتاتے بھی ہیں. میں پھر بھی چند ایسی باتیں پیش کرنے کی کوشش کر رہا ہوں, شاید پہلی بار آپ لوگ سن رہے ہوں. دیکھیے حدیث پاک میں آیا ہے بخاری شریف کی حدیث ہے, اور اسے حضرت عبداللہ ابن عباس نے روایت کیا ہے کہ جب حضور مدینہ تشریف لائے تو آپ نے ملاحظہ فرمایا کہ مدینہ میں جو یہودی رہتے تھے وہ عاشورہ کے دن کا روزہ رکھتے تھے, یعنی دسویں محرم الحرام کا وہ روزہ رکھتے تھے. حضور نے اسے دریافت کیا کہ یہ روزہ کیوں رکھتے ہو, آخر کیا وجہ ہے؟ اللہ کی بہت سے نعمت مل گئی کہ اس نعمت کے سلسلے میں روزہ رکھتے ہو, اللہ کے شکریانہ میں روزہ رکھتے ہو؟ تو انہوں نے جواب دیا کہ یہ وہ عظیم الشان دن ہے کہ ہمیں نجات ملی تھی فرعون کے لشکر سے. اللہ نے اس دن فرعون کا لشکر دریائے نیل میں غرق کیا تھا, اور موسیٰ علیہ السلام کو بھی نجات ملی تھی, ان کو فتح و کامرانی نصیب ہوئی تھی, اور ہمیں فرعون کے ظلم و زیادتی سے نجات مل گئی تھی, تو ہم خوشیاں مناتے ہیں اس دن روزہ رکھتے ہیں. روایت کیا ہے, الفاظ حدیث یہ ہیں, قدم رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم المدینہ فرحال یہود تصوم یوم عاشورہ. حضور مدینہ تشریف لائے تو آپ نے عاشورہ کے دن یہودیوں کو روزہ رکھتے ہوئے دیکھا. فقال, تو حضور نے پوچھا, ما ہذا, یہ کیا ہے, یہ روزہ کیسے ہے؟ تو انہوں نے کہا, ہذا یوم صالح, یہ قدیم الشان دن ہے. ہذا یوم نجی اللہ تعالی بنی اسرائیل من عدوہم, یہ وہ عظیم الشان دن ہے کہ اس دن اللہ رب العزت نے بنی اسرائیل کو, یعنی ہمیں یہودیوں کو, فرعون کے ظلم و زیادتی سے نجات عطا فرمائی. فصامہ موسیٰ, تو اللہ کے شکریہ میں موسیٰ علیہ السلام نے اس دن روزہ رکھا تھا. جب یہودیوں نے یہ علت بیان فرمائی کہ اللہ کی نعمت نازل ہوئی تھی, اللہ نے ہمیں فرعون کے ظلم و زیادتی سے بچایا تھا, ہمیں آزادی نصیب ہوئی تھی, تو اس کے شکریہ میں موسیٰ علیہ السلام نے روزہ رکھا تھا, تو حضور نے کیا پیارا جواب ارشاد فرمایا, انا احق تو موسیٰ منکم, وہ پیغمبر تھے, میں بھی پیغمبر ہوں, میں موسیٰ کا تم سے زیادہ حقدار ہوں. فسام ہوں, تو حضور نے خود بھی روزہ رکھا, وہ امر اسلام ہی اپنے صحابہ کو روزہ رکھنے کا حکم دیا. یہ حدیث پاک کے الفاظ ہیں, اور یہی حدیث پاک حضرت عبداللہ ابن عباس دوسرے مقام پہ روایت کرتے ہیں تو وہاں کے الفاظ استعمال فرما لے. یہودیوں نے جواب یہ دیا, حارم یوم الذی اظفر فیہ اللہ تعالی موسیٰ بنی اسرائیل, یہ وہ دن ہے کہ جس دن اللہ نے موسیٰ کو اور بنی اسرائیل کو علی فرعون, فرعون پر نجات عطا, فرعون پر فتح و کامرانی عطا فرمائی تھی. فنحن نصرہ ہو شکر للہ تعالی و تعظیم اللہ, تو ہم اللہ تعالیٰ کا شکریہ ادا کرنے کے لیے اور اس دن کی تعظیم میں روزہ رکھتے ہیں. حضور نے ارشاد فرمایا, نحن اولا بموسیٰ منکم, میں تم سے زیادہ موسیٰ کا حقدار ہوں. پھر حضور نے خود بھی روزہ رکھا, صحابہ کو روزہ رکھنے کا حکم بھی دیا. اب ذرا آپ اندازہ فرمائیں, اگر کسی مخصوص دن کی یاد منانا جائز نہ ہوتا, کسی مخصوص دن کی تعظیم کا
جائے ہوگا حدیث کے ساتھ. یہ ایک حدیث پاک ہے. پھر یہی حدیث پاک حضرت ابو ہریرہ سے مروی ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے جب اس حدیث پاک کو روایت کیا تو اس حدیث پاک میں کچھ الفاظ کا اضافہ ہے. جو الفاظ بیان فرمائے وہ الفاظ تو ہیں ہی, ان الفاظ کے ساتھ حضرت ابو ہریرہ یہ بھی روایت کرتے ہیں, ہادہ یوم الذی استوت فیہ السفینہ علی الجنی فصابہ نوح و موسیٰ. یہ وہ عظیم الشان دن ہے کہ جس دن حضرت نوح علیہ السلام کی کشتی پر جبل جودی پر ٹھہری تھی, کشتی نوح جودی پہاڑ پر ٹھہر گئی تھی. یہ وہ عظیم الشان دن ہے. تو نوح علیہ السلام نے اس دن روزہ رکھا تھا, موسیٰ علیہ السلام نے بھی اس دن روزہ رکھا تھا, ہم بھی روزہ رکھتے ہیں. تو حضور نے فرمایا میں زیادہ حقدار ہوں, تو حضور نے روزہ رکھا, اپنے صحابہ کو روزہ رکھنے کا حکم دیا. تو پہلی حدیث پاک میں صرف موسیٰ کا ذکر تھا, یوم موسیٰ کا ذکر تھا, یہاں یوم نوح کا بھی ذکر ہے. تو معلوم ہوا کہ یوم عاشورہ جس طرح یوم موسیٰ ہے اسی طرح یوم نوح ہے. اور حضور علیہ السلام نے یوم عاشورہ منا کر یوم موسیٰ بھی منایا ہے, یوم نوح بھی منایا ہے, اور اپنی امت کو منانے کا حکم دیا ہے, روزہ رکھنے کا حکم دیا ہے. تو جب یوم نوح منانا جائز ہے, یوم موسیٰ منانا جائز ہے, تو پھر یوم پیغمبر اعظم صلی اللہ تعالیٰ علیہ وسلم منانا کیوں کر جائز نہ ہوگا. اور پھر یہ بھی غور کریں کہ حضور پیر کے دن پیدا ہوئے, سوموار کے دن حضور تشریف لائے. حضور کا یہ معمول تھا کہ سوموار کے دن ہمیشہ وہ روزے رکھتے تھے, سوموار کے دن کی تعظیم کرتے تھے, روزے رکھتے تھے. صحابہ اکرام کو معلوم ہوا کہ حضور پیر کے دن کا روزہ رکھتے ہیں. صحابہ نے حضور سے پوچھا, یا رسول اللہ آپ پیر کا روزہ کیوں رکھتے ہیں, پیر کی تعظیم کیوں کرتے ہیں, روزہ رکھنے کی وجہ کیا ہے؟ تو حضور نے فرمایا ہادا یوم ولدت فیہ, یہ وہ دن ہے کہ جس دن میں پیدا ہوا ہوں, ویوم بعثت, اور اسی دن مجھے مبعوث کیا گیا, ویوم انزل علی فیہ, اور یہ وہ دن ہے جس دن پر قرآن کا آغاز ہوا ہے. یعنی اس دن میں پیدا بھی ہوا, اسی دن میں مبعوث ہوا, اسی دن نزول قرآن کی ابتدا ہوئی ہے. اس دن میں اللہ کا شکریہ ادا کرتے ہوئے, اس دن کی تعظیم کرتے ہوئے آج کے دن کا روزہ رکھتا ہوں, اور ہمیں حضور کی سنت کی اتباع کرنے کا حکم دیا گیا ہے. قاعدہ یہ ہے, ضابطہ یہ ہے کہ جب کوئی کام حضور کرے اور حضور کو لگاتار کرتے رہیں اور حضور امتی کو اس سے منع بھی نہ کریں تو امتی کو بھی وہ کام کرنا پڑے گا. اس لیے تو حضور نے فرمایا علیکم بسنتی, تم پر میری سنت کی اتباع ضروری ہے, میری سنت کی پیروی لازم ہے. اور سنت سے بخاری مسلم کے حدیث سے ثابت ہے کہ حضور نے پیر کے دن کی تعظیم کی ہے. پیر کے دن کی اہمیت تو حضور نے بیان فرمایا ہے, خود روزہ رکھ کر تعظیم کا اظہار فرمایا ہے. لہذا اگر امتی حضور کی ولادت کے موقع پر خوشی کا اظہار کرے تو یہ بھی سنت مصطفیٰ ہے, یہ بھی حضور کی سنت سے ثابت ہے. اس طرح کی متعدد حدیثیں ہیں, یہ چند باتیں میں نے پیش کر دی. باتیں کرنے والوں کی باتوں میں نہ آئیں, پورے مہینے آپ جشن مصطفیٰ منائیں, خوشیاں منائیں, ذکر محفل مولود کی محفل آپ ذکر منعقد کریں, جلسوں میں شریک ہوں, جلوس میں شریک ہوں, اور جس قدر اللہ نے توفیق دی ہے اپنی اللہ کی توفیق کے مطابق آپ محفل پاک انعقاد کریں, غریبوں کی مدد کریں, فقراء کی مدد کریں, غریبوں میں کپڑا تقسیم کریں, لنگر کریں اور زمینیں لگائیں, جو بھی آپ سے بند پڑے حضور کی خوشی میں کریں, سب جائز و درست ہے, بلکہ سب مستحب, بلکہ بعض اوقات یہ وجوب کے درجے ہیں. اللہ رب العزت ہم سب کو توفیق خیر سے نوازے. واخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اعلان سماعت فرمانے, 27 دسمبر کو روزے سے چھ بار نماز عشاء یعنی کل مدرسہ فیضان مصطفیٰ نصف کارتکا ہائی اسکول ہال میں ٹولہ میں ایک عظیم شان جشن عید میلاد النبی صلی اللہ علیہ وسلم منایا جا رہا ہے, جس میں مقرر خصوصی خلیفہ تاج الشریعہ حق علامہ مولانا مفتی سید محمد شاکر حسین صاحب کا تشریف لا رہے ہیں. آپ کا شکر فرمائے. اور 21 دسمبر کو حضور صلی اللہ علیہ وسلم کے مقدس تبرکات, اہل بیت کرام کے مقدس تبرکات اور اولیاء اللہ کے مقدس تبرکات
اور قدیم مقدس جگہوں کی تصویریں بھی دکھائی جائیں گی. میں مقام مدرسہ حوصل والا بابا چوک سنجے نگر سندر باغ کمانی پور میں اس لوگوں نے دعاؤں کی درخواست کی ہے. جناب عبد الستار صاحب سخت بیمار ہیں, دعائے شفا کرنی ہے. جناب حاجی شکر اللہ صاحب کی والدہ کی دعائے شفا کرنی ہے. تو رفاقہ حکیم اس کے اخلاص کو بلوا کر رفاقہ کی دعا کروں.